नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल मंगिर 11 गते बिहिबार, मार्ग शुक्ल पक्ष सप्तमी तिथि। तदनुसार 27 नोभेम्बर सन् 2025, नेपाल सम्बत 1146, आज थिङलाथुवा 7। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर कान्तिपुर दैनिकबाट लिँदैछौ। विघटित प्रतिनिधि सभाका सबै 14 दल चुनावमा जान दर्ता, शीर्षकको खबर कान्तिपुरको अग्रपृष्ठमा प्रकाशित छ। विघटित प्रतिनिधि सभामा रहेका सबै 14 दल आसन्न आम निर्वाचनमा प्रतिस्पर्धाका लागि तयार देखिएका छन्। 21 फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि 14 दलले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छन्। 17 नयाँ दलले पनि आयोगमा निवेदन बुझाएका छन्। प्रतिनिधि सभा निर्वाचनमा भाग लिने प्रयोजनका लागि हिजोसम्म दल दर्ताको निवेदन दिने राजनैतिक दलको संख्या भने 106 पुगेको छ। दल दर्ताका लागि आइतबारसम्म म्याद छ। आयोगले निर्वाचनमा भाग लिने गरी दल दर्ताको निवेदन दिने समयावधि यसअघि 1-10 मंगिरसम्म तोकेकोमा 4 दिन थप गरेको हो। आयोगमा अझै 18 नयाँ राजनैतिक दल दर्ता प्रक्रियामा छन्। ती दलले आयोगमा विधिवत दर्ता भएर चुनावमा भाग लिन पाउन् भनेर चुनावी प्रयोजनका लागि दल दर्ताको समय थपिएको आयोगले जनाएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने कार्यमा देखिएको चाप र म्याद थपका लागि विभिन्न राजनैतिक दल लगायतका सरकारवालाबाट अनुरोध पनि आएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। केही नयाँ दल दर्ताको अन्तिम प्रक्रियामा छन्। दल दर्ताका लागि अन्तिम समयमा चाप पनि बढ़्यो। प्रवक्ता भट्टराईले भन्नुभयो, लोकतान्त्रिक प्रक्रियामा सहभागी हुने मौका पाइन भन्ने गुनासो कसैको नरहोस् र सबैले अवसर प्राप्त गरून् भनेर समय थपिएको हो। आयोगमा सूचीकृत राजनैतिक दलको संख्या भने 137 पुगेको छ। प्रतिनिधि सभा पुनस्थापनाको वकालत गरिरहेको एमाले तथा यथास्थितिमा हुने निर्वाचनबाट मुलुकको निकास सम्भव नहुने विचार राख्दै आएको राप्रपा दुवैले निर्वाचनमा भाग लिने उद्देश्यले मंगलबार दल दर्ताको निवेदन दिइसकेका छन्। विघटित प्रतिनिधि सभामा ठूलो दल कांग्रेसले चुनावमा भाग लिने निर्णय शनिबार गरेर भोलिपल्टै आयोगमा दल दर्ताको निवेदन दिएको थियो। त्यसपछि सबैको नजर प्रतिनिधि सभा पुनस्थापनालाई मुद्दा बनाएको एमालेमाथि थियो, तर मंगलबार संशय चिर्दै एमाले प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिएको हो। एमालेका निर्वाचन विभाग प्रमुख नीरज आचार्य एमाले चुनावबाट नभाग्ने बताउनुहुन्छ। हाम्रो मुख्य मुद्दा संसद पुनस्थापना नै हो, त्यसैले मात्र निकास दिन सक्छ, उहाँले भन्नुभयो। तर सँगै वैधानिक पार्टी एमाले निर्वाचन आयोगले गर्ने वैधानिक र संवैधानिक प्रक्रियामा स्वाभाविक रूपमै भाग लिन्छ। विघटित प्रतिनिधि सभाका सबै 14 दल चुनावमा जान दर्ता शीर्षकको यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। निर्वाचनमा हुबिँदै दल र जेएनजी शीर्षकको खबर गोर्खापत्र दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। भदौ 23 र 24 गतेको विद्रोहको जगमा बनेको सरकारले घोषणा गरेको फागुन 21 गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनतर्फ राजनैतिक दलहरू अग्रसर हुँदै गएका छन्। विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलसहित 80 दल निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता र दलहरूभित्र आन्तरिक र अन्तर्दलीय ध्रुवीकरण व्यापक भएसँगै निर्वाचनको माहौल देखिन थालेको छ। दलहरूले आन्तरिक सुदृढीकरण, नेतृत्व र नीति तथा कार्यक्रम रूपान्तरण गर्ने र सांगठनिक संरचना सक्रिय बनाउन थालेका छन्। सरकारले निर्वाचनका लागि गरिरहेका काम, आयोगको पूर्व तयारी र नेपाली कांग्रेस एमाले नेपाली कम्युनिष्ट पार्टी सहित विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दल र जेएनजी पुस्ताकै नेतृत्वमा पनि दल दर्ता भएपछि निर्वाचन मार्फत राजनैतिक निकास हुने अपेक्षा आम नागरिकको छ। यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। स सार्वजनिक संस्थानमा कर्मचारीलाई 41 थरीसम्म भत्ता शीर्षकको खबर लिँदैछौ। सार्वजनिक संस्थान तथा प्रतिष्ठानले कर्मचारीको सेवा सुविधा जथाभावी तोकेर राज्य स्रोत दोहन गरिरहेको एक अध्ययनले निष्कर्ष निकालेको छ। पारिश्रमिक तथा सेवा सुविधामा एकरूपता कायम गर्ने सम्बन्धी सुझाव कार्यदलको अध्ययन अनुसार संस्थान तथा प्रतिष्ठानले कर्मचारीलाई 41 थरीसम्म भत्ता दिने गरेका छन्। राज्य कोषबाट लगानी भएका नियामक निकाय, प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्थानले अर्थ मन्त्रालय, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, विभिन्न संसदीय समिति लगायतको निर्देशन विपरीत कर्मचारीलाई सेवा सुविधा दिने गरेको कार्यदलको प्रतिवेदनमा उल्लेख छ। कर्मचारीको सेवा सुविधामा एकरूपता नभएको पनि प्रतिवेदनले औंल्याएको छ। प्रतिवेदन अनुसार सार्वजनिक संस्था निकायले कर्मचारीलाई पानी भत्ता, हिसाब मिलान भत्ता, चाबी भत्ता, टेलर भत्ता, नियमन भत्ता, प्रोत्साहन भत्ता, शैक्षिक भत्ता, कार्यदक्षता भत्ता, आयोजना भत्ता, जोखिम भत्ता, पोशाक भत्ता, टेलिफोन भत्ता, खाजा खर्च, परिवहन भत्ता, आवास भत्ता, घर भाडा, आन्तरिक समय भत्ता, वार्षिक उत्सव भत्ता, कोष भत्ता, उत्पादकत्व भत्ता, व्यवसाय प्रवर्धन उत्प्रेरणा भत्ता जस्ता सुविधा दिने गरेका छन्। यो खबर आजको कान्तिपुर दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। आजको अन्नपूर्ण पोषमा सर्वोच्चको परमादेश, नाकामा फलफूल र तरकारीको विषादी परीक्षण अनिवार्य शीर्षकको खबर प्रकाशित छ। सर्वोच्च अदालतले सरकार वा राज्यका निकायहरूलाई लोकतान्त्रिक शासन व्यवस्थामा जनताप्रतिको जिम्मेवारी र उत्तरदायित्व बोध गराउँदै 9 बुँदे परमादेश जारी गरेको छ। सर्वोच्चका न्यायाधीशद्वय सुष्मलता माथेमा र डाक्टर नहकुल सुवेदीको संयुक्त इजलासले खाद्य पदार्थमा विषादीको अवशेष परीक्षण नगरी सिधै उपभोक्ताको भान्सामा पुग्न सक्ने गरी 6.5 वर्ष अघि सरकारले गरेको निर्णय बदर गरेको छ। विषादी परीक्षणको अनिवार्यतालाई हटाउने गरी भएको तत्कालीन सरकारको निर्णय आम नागरिकको गुणस्तरीय खाद्य पदार्थ प्राप्त गर्ने संविधान प्रदत्त मौलिक हकको विपरीत भएको ठहर गर्दै सर्वोच्चले परमादेश जारी गरेको हो। 2076 असार 19 गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्री परिषदले भन्सार बिन्दुमा विषादी परीक्षण गर्न अनिवार्य नभएको निर्णय गरेको थियो। सर्वोच्चले उक्त निर्णय परमादेश मार्फत खारेज गरेको हो। 2080 चैत 6 गते भएको फैसलाको पूर्णपाठ बुधबार सार्वजनिक भएको छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। तरकारीकै प्रसंगलाई आजको नयाँ पत्रिका दैनिकले पनि प्रमुख समाचारका रूपमा प्रकाशन गरेको छ। तरकारीमा पनि बिचौलियाकै राईदाई, किसानले बेचेको तरकारी उपभोक्ताको भान्सामा पुग्दा 700% महँगो हुने गरेको प्रसंग समाचारमा उल्लेख छ। तरकारी किसान र उपभोक्ताको बीचमा यस्तो बिचौलिया समूह छ जसका कारण न किसानले उत्पादनको मूल्य पाउँछन् न उपभोक्ताले सुपथ मूल्यमा खान पाउँछन्। नागरिकलाई भान्सा धान्नै धौधौ हुँदा पनि नियामक निकाय भने मुकदर्शक छ। गाउँमा किसानी गर्ने बाआमाले इस्कुस प्रति केजी 5 रूपियाँमा बेच्नुपर्छ। काठमाडौँमा छोराछोरीले त्यही इस्कुसलाई 40 रूपियाँ तिर्नु परेको प्रसंगलाई आजको नयाँ पत्रिका दैनिकले किसान ठगिन्छन्, उपभोक्ता लुटिन्छन्, बारीदेखि भान्सासम्मको मूल्य विवरणहरू समेत राखेर यो समाचार प्रकाशन गरेको छ। $55 करोड अनुदानको एमसीसी पूर्वाधार निर्माण धमाधम शीर्षकको खबर आजको नागरिक दैनिकमा प्रमुख खबरका रूपमा प्रकाशित छ। अमेरिकी सरकारको करिब $55 करोड अनुदानको मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी अन्तर्गत पूर्वाधार निर्माणका कामहरू धमाधम अघि बढ़ेका छन्। एमसीए नेपालले विद्युत प्रसारण लाइन र सब स्टेशन निर्माणको काम शुरू गरेको छ। नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवलमा 18 किलोमिटर प्रसारण लाइन र न्यू बुटवल सब स्टेशन निर्माण शुरू गरिएको हो। अर्थमन्त्री रामेश्वर खनाल र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्सनले बुधबार दुवै योजना निर्माणको काम शुरू गर्नुभयो। 400 केभी क्षमताको प्रसारण लाइनले न्यू बुटवल सब स्टेशनलाई नेपाल भारत सीमासँग जोड्नेछ। करिब $5 करोड लगानीमा निर्माण गरिने दुवै पूर्वाधारले आगामी दशकभित्र 10,000 मेगावाट बिजुली निर्यात गर्ने नेपालको लक्ष्यलाई सघाउने विश्वास लिइएको छ। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ। तपाई यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। आजको नागरिक दैनिकमा बाँझो जमीन उपयोग गर्ने तयारी शीर्षकको खबर प्रकाशित छ। सरकारले बाँझो जमीन उपयोग गर्ने तयारी गरेको छ। भू उपयोग बढ़ाउने उद्देश्यले ल्याइएको भूमि बैंक स्थापनालाई अघि बढ़ाउने गृह कार्य गरेको छ। सरकारको भूमि बैंक स्थापना सम्बन्धी भू उपयोग नियमावली नै संशोधन गरेसँगै भूमि बैंक स्थापना कार्यविधि बनाउन लागेको छ। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर भू उपयोग तेस्रो संशोधन नियमावली 2082 भूमि बैंकको व्यवस्थालाई समावेश गरेको जानकारी गराएको हो। बाँझो र उपयोगविहीन जग्गा प्रयोगमा ल्याउन बैंक स्थापना गर्न लागेको मन्त्रालयले जनाएको छ। भूमि ऐनमा भूमि बैंक स्थापना गर्न सकिने व्यवस्था भए पनि स्पष्ट कानून नहुँदा स्थापना हुन सकेको थिएन। भू उपयोग नियमावली संशोधन गर्दै सरकारले पालिकाको माग बमोजिम भूमि बैंक स्थापना गर्न सकिने व्यवस्था गरेको छ। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ। सातौं सन्तानको नुवारन शीर्षकको खबर गोर्खापत्र दैनिकबाट लिँदैछौं। कोशीटप्पु वन्यजन्तु आरक्षको पश्चिम भाकलपुर पोस्टमा 11 दिन अघि जन्मिएको छावाको धार्मिक विधि अनुसार नुवारन गरिएको छ। आरक्षको गस्ती गर्न पालन पोषण गरी पोस्टमा राखिएकी शोभाकलीबाट सातौं सन्तानका रूपमा जन्मेको छावाको धार्मिक विधि अनुसार नुवारन गरिएको हो। आरक्षका वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्र प्रसाद यादव सहित नेपाली सेनाका अधिकृत तथा कर्मचारीहरूको उपस्थितिमा नुवारन गरिएको हो। शोभाकलीलाई सिंगारेर पुजारीले दियो कलशसहित पूजाकर्म गरी मिष्टान्न भोजन गराइएको थियो। नवजात छावाको नाम भूपेन्द्र गज राखिएको छ। यो खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। मुगुमका बालबालिकाको 3 कक्षामै रोकिन्छ पढ़ाई शीर्षकको खबर अन्नपूर्ण पोस्टमा प्रकाशित छ। मुगुम कारमारोङ गाउँपालिका 2 को मुगुम गाउँका बालबालिकाको भविष्य 3 कक्षाको ढोकामै रोकिएको छ। जनजागृति आधारभूत विद्यालयमा कक्षा 3 भन्दा माथि अध्ययन गर्ने सुविधा नभएपछि विद्यार्थीको पढ़ाई कक्षा 3 मै रोकिएको हो। कक्षा 3 मा लगातार 3 शैक्षिक सत्र पढ्दै आएका आगजेन कामी भन्नुहुन्छ, गाउँकै विद्यालयमा 4-5 कक्षा पढ्न पाएको भए माथिल्लो कक्षा पढ्न अन्यत्र जाने चाहना थियो। मैले पनि ठूलो भएर केही गर्न सक्थे, तर हाम्रो विद्यालयमा त कक्षा 3 पछि पढ़ाई नै नहुने भएपछि घरको आर्थिक अवस्थाकै कारण अन्यत्र पढ्न परिवारले पठाउन सक्दैन। विद्यालयमा अहिले पनि 1 दर्जन भन्दा बढ़ी विद्यार्थीहरू 2 वा 3 वर्षदेखि एउटै कक्षामा बसिरहेका छन्। 3 कक्षा पास भएपछि उनीहरू पढ्ने एकमात्र विकल्प 1 दिन टाढाको आवासीय विद्यालय छ, तर घर परिवारले अहिलेसम्म त्यहाँ पठाउन मानेका छैनन्। यो खबर अन्नपूर्ण पोस्टमा प्रकाशित छ। विद्यार्थी भिसामा नेपाल छिरेर अवैध गतिविधि व्यापारदेखि धर्म परिवर्तन र सुराकीसम्म शीर्षकको खबर आजको राजधानी दैनिकमा प्रकाशित छ। कारोबार दैनिकबाट तुलसीपुरको औद्योगिक ग्राममा उद्योग खोल्नेलाई 5 वर्षसम्म कर छूट शीर्षकको खबर लिँदैछौ। तुलसीपुर उपमहानगरले औद्योगिक ग्राममा आफै संरचना बनाएर उद्योग स्थापना गरेमा 5 वर्षसम्म कर छूट दिने भएको छ। तुलसीपुरमा लगानी भित्र्याउनका लागि यस्तो व्यवस्था गरिएको हो। छूट पाउनका लागि औद्योगिक ग्रामले उद्योग व्यवसाय सञ्चालन गर्न उद्योगी आफैले संरचना बनाउनु पर्नेछ। औद्योगिक क्षेत्रमा आफै संरचना निर्माण गरेर उद्योग स्थापना गरेमा 5 वर्षसम्म कर नलिइने तुलसीपुर उपमहानगरका नगर प्रमुख टीकाराम खड्काले बताउनुभयो। यो खबर आजको कारोबार दैनिकमा प्रकाशित छ। विराटनगरको लगातार जीतमा चितवनको विराम शीर्षकको खबर आजको कान्तिपुर दैनिकबाट लिँदैछौ। लगातार तीन खेलमा जितेपछि विराटनगर किंग्स लयमा देखिएको थियो। चितवन राइनोसँग बुधबार जीत हात पार्न सकेको भए विराटनगरलाई सम्भवत प्ले अफ समीकरण असाध्यै धेरै अनुकूल हुन्थ्यो, तर यो पटकथालाई फरक पाराले लेख्ने काम गर्यो चितवनले। त्यो पनि यस्तो जीत रह्यो जसलाई शानदार भन्न सकिनेछ। नेपाल प्रिमियर लीग एनपीएलको बुधबारको खेलमा चितवनले विराटनगरलाई 48 रनले हरायो। कीर्तिपुरको त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको फ्लड लाइटमा भएको खेलमा चितवनको जीतको नायक रहे अफ स्पिनर रंजित कुमार। उनको 5 विकेटको उत्कृष्ट प्रदर्शन अगाडि विराटनगर 16.5 ओभरभित्र 126 रनमा समेटियो। जीतका लागि 175 रनको लक्ष्य पाएको विराटनगर खेलको कुनै पनि मोडमा त्यसलाई पछ्याउने बाटोमा रहेन। यो खबर आजको कान्तिपुर दैनिकबाट लिएका हौं। अखबार कार्यक्रम आजलाई यति नै, यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक शंकर भण्डारीलाई धन्यवाद। दीपक जोशी विदा हुन्छु। नमस्कार।